पहिलो करिन्थी 3 अध्याय को 10 देखि 15 हामी फेरि एकचोटि पढ्नेछौँ। मलाई दिइएको परमेश्वरको अनुग्रह अनुसार एउटा बुद्धिमान घर बनाउने नायकीले झैँ मैले जग बसालेको छु र अर्कोले त्यसमाथि बनाउँदै लैजान्छ। तर त्यसमाथि उसले कसरी बनाउँदै लैजान्छ त्यस विषयमा हरेक होसियार बसोस्, किनकि त्यस बसालिएको जगलाई छोडेर जो येशु ख्रिस्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन चाँदी रत्नहरू काठ घाँस परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ, किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ। अनि हरेकको काम त्यो कस्तो किसिमको रहेछ भने आगोले जाँच गर्नेछ। कुनै मानिसको काम जो उसले त्यसमाथि बनाएको छ रहिरह्यो भने उसले इनाम पाउनेछ, कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ, तर ऊ आफै चाहिँ बाँच्नेछ, तर आगोबाट भएर उनकै जस्तो। हामीले आज पढेको यो खण्डमा चाहिँ एक दिन विश्वासीको पनि न्याय हुनेछ भन्ने बाइबलको शिक्षा हामी पाउँछौँ। र बाइबलभरि यो विश्वासीको न्याय हुनेछ एक दिन भन्ने कुरा चाहिँ यो खण्डमा जत्तिकै अरू कुनै खण्डमा पनि विस्तृत रूपमा बताइएको छैन। त्यसैले यो खण्ड अनुसार चाहिँ हरेक विश्वासी चाहिँ यो न्यायमा खडा हुनुपर्नेछ। तपाईँ विश्वासी हुनुहुन्छ त्यस भए तपाईँ पनि यो न्यायमा खडा हुनुपर्नेछ। त्यस भए तपाईँले त एकदम चासो लाग्नुपर्ने हो यो खण्ड कि म एक दिन यो न्यायमा खडा हुनुपर्नेछ भन्ने जानेर परमेश्वरले अगाडिबाट बताइदिनु भएको छ त्यो न्यायमा उहाँले कसरी न्याय गर्नुहुनेछ। सबभन्दा पहिला यो जुन न्याय भनेको छ यसलाई चाहिँ एउटा विशेष नाम दिएको छ। तपाईँको औँला यहीँ राख्नुहोस् तर दोस्रो कोरिन्थी 5:10 दोस्रो कोरिन्थी 5:10 हामी पढ्नेछौँ। यहाँ लेखिएको छ दोस्रो कोरिन्थी 5:10, किनकि शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबै ख्रिस्टको न्याय आसनका सामु देखा पर्नुपर्छ। हामी सबै देखा पर्नुपर्छ, विश्वासीले लेख्दैछ, म पनि देखा पर्नुपर्छ, पावलले भन्दैछ, कोरिन्थीहरूलाई भन्दैछ, विश्वासीहरू हामी सबै ख्रिस्टको न्याय आसनका सामु देखा पर्नुपर्छ। यो न्यायलाई चाहिँ ख्रिस्टको न्याय आसन भनिएको छ। तपाईँको समझमा राम्ररी यो लेख्नुहोस्, रेकर्ड गर्नुहोस् यहाँभित्र। यसलाई के भनिएको छ अरे, ख्रिस्टको न्याय आसन। आज हामीले के अध्ययन गर्यौँ भनेर एक घन्टापछि सोध्यो भने आज हामीले ख्रिस्टको न्याय आसनको बारेमा अध्ययन गर्यौँ, त्यो चाहिँ ठिक जवाफ हुन्छ। ख्रिस्टको न्याय आसनमा त्यसो भए को को देखा पर्नेछन् त? यसको जवाब चाहिँ पहिलो कोरिन्थी 3 अध्यायमा फेरि फर्काउँ। पहिलो कोरिन्थी 3 अध्यायमा ख्रिस्टको न्याय आसनमा को को देखा पर्नुपर्ने हुन्छ? यसको जवाब यो हो, विश्वासीहरू मात्रै, साँचो गरी मुक्ति पाएकाहरू मात्रै यो न्याय आसनको सामु देखा पर्नेछन्। यो हामीलाई कसरी थाहा छ? पहिलो कोरिन्थी 3:11-12 त्यहाँ लेखिएको छ, किनकि त्यस बसालिएको जगलाई छोडेर जो येशु ख्रिस्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन चाँदी रत्नहरू काठ घाँस परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ। जगमाथि बनाउने काम भनेर यहाँ भनिएको छ। जग चाहिँ को हुनुहुन्छ? जग चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। अनि जगमाथि आफ्नो जीवन कसले बसालेको होला, एउटा विश्वासीले कि अविश्वासीले? एउटा विश्वासीले। त्यसैले यहाँ जगमाथि चाहिँ बसालेको जगलाई छोडेर होइन, तर त्यो जगमाथि अब थप्दै जाने कार्यको बयान गरेकोले यो चाहिँ विश्वासीको कुरा गरेको। तपाईँ येशु ख्रीष्ट जग चट्टानमाथि आज हुनुहुन्छ कि हुनुहुन्न? प्रिय हुनुहुन्न भने चाँडै आउनुहोस्। तपाईँ दलदले हिलोमा टेकिरहनु भएको छ, धेरै धान्दैन त्यसले। येशु ख्रीष्ट चट्टानमाथि आज आउनलाई स्वागत छ। प्रभु येशुले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। अब तपाईँले भन्नुहुन्छ, म त आइसकेँ, म येशु ख्रीष्टमाथि छु, आज यो चट्टानमाथि, अघि यहाँ दिदीले भने जस्तै पहिला अन्य थोकमा म भरोसा गरिराखेँ, तर म येशु ख्रीष्टमा भरोसा गरेको छु। अब यदि त्यस्तो विश्वासी, साँचो विश्वासी हुनुहुन्छ भने अब यो खण्डबाट म तपाईँलाई के भन्छु भने, तपाईँ एक दिन येशु ख्रीष्टको न्याय आसनको सामु उभिनु पर्नेछ। दोस्रो कुरा, यही बेलामा चाहिँ हामीले के थपौँ भने, अविश्वासीहरू चाहिँ उनीहरूको न्याय चाहिँ कहिले गरिनेछ त? अविश्वासीको न्याय बेग्लै समयमा हुनेछ, अविश्वासीहरूको न्याय छुट्टै हुनेछ। परमेश्वरले कहिले पनि आफ्नो छोराछोरीहरूलाई अविश्वासीहरूसँग न्याय गर्नुहुन्न। अविश्वासीहरूको न्याय चाहिँ प्रकाश 20 अध्यायमा ज्यादै डरलाग्दोसँग बयान गरिएको छ। त्यहाँ पढ्न, प्रकाश 20:11-15, मुक्ति नपाएकाहरूको न्याय, देखावटी विश्वासीहरूको न्याय, अविश्वासीहरूको न्याय सबै सँगै हुनेछ। साँचो विश्वासीहरूको न्याय चाहिँ बेग्लै हुन्छ, ख्रीष्टको न्याय आसन त्यो आज अध्ययन गर्न लागेछौँ। तर एकछिन चाहिँ हामी मुक्ति नपाएकाहरूको न्यायको बारेमा चाहिँ प्रकाशको 20:11-15 म पढ्नेछु। यसलाई चाहिँ ठुलो सेतो सिंहासनको न्याय भनिएको छ। अब यो पनि तपाईँको समझमा राम्रैसँग लेख्नुहोस्, ठुलो सेतो सिंहासनको न्याय चाहिँ अविश्वासीहरूको लागि हो, ख्रीष्टको न्याय आसन चाहिँ विश्वासीहरूको लागि हो। तपाईँ कुनमा जाने हुनुहुन्छ? हेर्नुहोस्, म पढ्नेछु अब अविश्वासीहरूको न्याय, प्रकाश 20:11। अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुने लाई देखेँ, जसको सामुन्नेबाट पृथ्वी र आकाश भागे अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन। अनि मैले दुवै साना र ठुला मरेकाहरूलाई परमेश्वरका सामु उभिरहेका देखेँ। अनि पुस्तकहरू खोलिए, अनि अर्को पुस्तक खोलियो जो जीवनको पुस्तक हो, अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मरेकाहरूको न्याय तिनीहरूका कामहरू अनुसार गरियो। अनि समुद्रले त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो, अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेकाहरूलाई दिइहाले। अनि तिनीहरूका कामहरू अनुसार तिनीहरू हरेकको न्याय गरियो, अनि मृत्यु र नरक आगोको झिलभित्र फ्याँकिए। यो दोस्रो मृत्यु हो, अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन त्यो आगोको झिलभित्र फ्याँकियो। परमेश्वरलाई सदा सर्वदा धन्यवाद दिन चाहन्छु म अहिले व्यक्तिगत रूपमा, कि म यो न्यायमा पर्ने छैन, किनभने येशु ख्रीष्टले मेरो न्याय लिइदिनु भयो क्रुसमा। तपाईँले त्यो भन्न सक्नुहुन्छ? म त्यो ठुलो सेतो सिंहासनको न्याय सामुमा उभिनु पर्ने छैन। यदि उभिनु पर्नु परेको भए त म आगोको झिलमै जानु पर्थ्यो। तर येशु ख्रीष्टमा विश्वास गर्नेहरूलाई के लेखेको छ भने, उनीहरूको नाम चाहिँ एउटा पुस्तकमा लेखेको छ। त्यो पुस्तकको नाम के हो कसैले भन्नुहुन्छ? विश्वास गर्नेहरूको नाम कुन चाहिँ पुस्तकमा लेखेको छ? जीवनको पुस्तक, ठिक। अनि विश्वास नगर्नेहरूको नाम चाहिँ जीवनको पुस्तकमा लेखेको छैन। उनीहरूले जीवन येशु ख्रीष्टलाई लिएको छैनन्, उनीहरूले मुक्ति प्रभु येशु ख्रीष्टलाई लिएको छैनन्, त्यसैले उनीहरूको नाम जीवनको पुस्तकमा छैन। अनि यहाँ लेखिएको छ, अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन त्यो आगोको झिलभित्र फ्याँकियो। तपाईँले यो चेतावनी चाहिँ आज सुन्नुभएको छ, तपाईँले यदि विश्वास गर्नु भएन भने चाहिँ त्यो दिन तपाईँलाई बहाना हुने छैन। यो गम्भीर कुरा हो, मैले बनाएको कुरा होइन, यो चाहिँ बाइबल परमेश्वरको वचन हो। यसले हामीलाई अगाडि नै बताइदिएको छ ताकि हामी चाहिँ दण्डमा नपरोस् भनेर। ठुलो सेतो सिंहासनमा चाहिँ त्यसैले जीवनको पुस्तकमा नाम नलेखिएकाहरू अविश्वासीहरू हुनेछ, अनि उनीहरूको आफ्नै कामको लेखा उनीहरूले दिनुपर्नेछ, अनि उनीहरूको पक्षमा चाहिँ कुनै पनि मुक्तिदाता हुने छैन। अनि त्यहाँ चाहिँ तपाईँको पक्षमा बोलिदिने कुनै साथी पनि हुने छैन, तपाईँको पक्षमा बोलिदिने तपाईँको बुवा आमा आफन्त कोही पनि हुने छैन, गाउँले छिमेकी है कोही पनि हुने छैन। तपाईँ एक्लै तपाईँको पूर्ण जीवनको लेखा दिनुपर्ने हुनेछ, तपाईँ जन्मदेखि मरेसम्मको सबै आफूले गरेका पापहरूको हिसाब दिनुपर्नेछ। अनि बाइबल लेखेको छ पापको ज्याला चाहिँ मृत्यु हो, अनि त्यसैले यहाँ भनेछ दोस्रो मृत्युमा त्यो व्यक्ति फ्याँकिनेछ जो चाहिँ आगोको झिलभित्र हो। तर विश्वासीहरूले चाहिँ मुक्तिदाता पाएकोले प्रभु येशू ख्रीष्टले उनीहरूको दाम तिरिदिनु भएको हुनाले उनीहरूको नाम चाहिँ जीवनको पुस्तकमा लेखेको छ, र उनीहरू चाहिँ यो ठुलो सेतो सिंहासनमा चाहिँ उभिनु पर्ने छैन। रोजाइ तपाईँको हो, कुन चाहिँ सिंहासनको सामु उभिने एक दिन आज रोज्ने हो। खै जहाँ पुगे पुगेला अनि पुग्नु त पुग्नुहुन्छ तपाईँ, तर रोज्ने चाहिँ अहिले हो। तपाईँ चाहिँ ठुलो सेतो सिंहासनको सामु एउटा न्यायकर्ता तपाईँलाई आफ्नो सबै कामहरूको दोष अभियोग आरोप र फैसला सुनाएर आगोको झिलमा पुर्याउने दिनको लागि तपाईँ जाँदै हुनुहुन्छ कि त तपाईँ चाहिँ विश्वासीहरूको न्याय हुने सिंहासनमा जाँदै हुनुहुन्छ। अब आज चाहिँ हामीले अध्ययन गर्न लागेको चाहिँ विश्वासीहरूको न्याय हो। हामी ठुलो सेतो सिंहासनको सामु उभिनु पर्ने छैन, तर हामी ख्रिस्टको न्याय आसनको सामु चाहिँ उभिनै पर्छ। अनि त्यहाँ चाहिँ प्रभु येशू ख्रिस्टले हाम्रो न्याय चाहिँ गर्नुहुन्छ, बेग्लै खालको न्याय। त्यसैले यो कुरा हामी बुझ्नलाई पहिलो कोरिन्थी तीन अध्यायमा जाउँ। पहिलो कोरिन्थी तीन अध्यायमा फेरि त्यसैले हामीले हेर्यौँ दुईटा मुख्य फरक फरक न्यायहरू छन्, विश्वासीहरूको न्याय अविश्वासीको न्याय। फरक फरक समय, फरक फरक तरिकाले, फरक फरक समूहलाई। विश्वासीहरूको न्यायलाई चाहिँ ख्रिस्टको न्याय आसन भनिन्छ, त्यसको अध्ययन गर्न लागेछौँ। अविश्वासीहरूको न्यायलाई चाहिँ के भनिन्छ भने ठुलो सेतो सिंहासनको न्याय, त्यो चाहिँ अविश्वासीहरूको न्याय। विश्वासीहरूको न्यायलाई चाहिँ के भनिन्छ भने के अरे ख्रिस्टको न्याय आसन। फरक छ है, याद गरिराख्नुहोस्। अब पहिलो कोरिन्थी तीनको तेह्र अनुसार चाहिँ विश्वासीहरूको न्याय हुन्छ र विश्वासीहरूको कामहरूलाई चाहिँ एउटा आगोले जाँच्नेछ भनेछ। विश्वासीहरूको कुरा हो यो, चाहिँ नरकको आगो होइन, आगोको झिल होइन, तर यो चाहिँ हामीलाई जाँच्ने आगो चाहिँ हुनेछ भनेछ। अनि यो एक्चुली यहाँ फेरि पढ्नेछौँ अनि हामी विचार गरौँ, हामी बुझ्न कोसिस गरौँ यो आगो भनेको के हो त। पहिला पढौँ पहिलो कोरिन्थी तीनको तेह्र, किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ, अनि हरेकको काम त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। यो विश्वासीको कामलाई चाहिँ आगोले जाँच्नेछ भनेछ। अनि हामीले बाइबलको विभिन्न खण्डहरू तुलना गरेर चाहिँ दुईटा निष्कर्ष यहाँ निकाल्न सक्छौँ। एक चाहिँ के भने यो आगो चाहिँ यो बाइबल नै हो, किनभने बाइबलमा यो बाइबललाई आगोसँग तुलना गरेको छ। एक्चुली यर्मिया 23 पढाउनुहोस् त, यर्मिया 23:29, यर्मिया 23:29 पवित्र शास्त्र बाइबललाई आगोसँग तुलना गरिएको छ। यर्मिया 23:29 अब म पढ्नेछु। परमेश्वरले भन्नुहुन्छ, के मेरो वचन आगो जस्तै छैन र? चट्टानलाई चुर चुर पार्ने के त्यो एउटा ठुलो घन झैं छैन र? परम प्रभु भन्नुहुन्छ। अनि बाइबलमा यो पनि बताएको छ कि बाइबलले हामीलाई न्याय गर्छ भनेको छ। भजन संग्रह 96:13 पढाउँछ, भजन संग्रह 96:13 बाइबलले हामीलाई न्याय गर्छ भनेर पनि बाइबलमा लेखेको छ। भजन संग्रह 96:13 यहाँ लेखेको छ, किनकि उहाँ आउनुहुन्छ, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले संसारको न्याय धार्मिकतामा र जाति जातिका मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुन्छ। अनि सत्य भनेको के हो त? बाइबलमा भनेको छ तपाईँको वचन सत्य हो, त्यसैले सत्यतामा न्याय गर्नुहुन्छ भनेको मतलब परमेश्वरको वचनद्वारा न्याय गर्नुहुन्छ। यूहन्ना 12:48 पनि पढ्नुहोस् त, यूहन्ना 12:48 त्यहाँ पनि वचनले एक दिन न्याय गर्नेछ भनेको छ। यूहन्ना 12:48 प्रभु येशूले यसरी भन्नुभएको छ, यूहन्ना 12:48 जसले मलाई रद्द गर्छ र मेरा वचनहरू ग्रहण गर्दैन त्यसलाई न्याय गर्ने एउटा छ, मैले बोलेको वचनले नै अन्तिम दिनमा त्यसको न्याय गर्नेछ। जुन वचन हाम्रो हातमा छ यो वचनले न्याय गर्नेछ एक दिन। बाइबलमा चाहिँ परमेश्वरको मन छ, येशू ख्रीष्टको मन यहाँ छ भनेको छ, अनि यसले चाहिँ न्याय गर्दछ। अनि अर्को कुरा, हामीसँग जुन बाइबल छ नि यो पुरा छ, अनि हामीलाई अरू केही पनि चाहिँदैन। हामीलाई परमेश्वरले जति भन्न चाहनु भएको छ यहीँ छ, हामीलाई अरू केही पनि चाहिँदैन। अनि त्यसैले परमेश्वरले हामीलाई अरू बेग्लै चिजबाट किन न्याय गर्नुहुन्छ होला र? उहाँले जे दिनुभएको छ त्यसकै आधारमा हामीले न्याय गर्छौँ। हरेक लाई चाहिँ बाइबलको ज्ञान पाउने र त्यसमा बढ्ने मौका हामीलाई छ, अनि यसले नै हामीलाई न्याय गर्छ एक दिन। यहीद्वारा हामी फलदायी हुन सक्छौँ, असल असल काममा बढ्न सक्छौँ, हामी बलियो हुन सक्छौँ, सफल हुन सक्छौँ, हामी परमेश्वरको इच्छा पुरा गर्न सक्छौँ यही बाइबलद्वारा। अनि त्यसैले यही बाइबलद्वारा एक दिन हामीलाई न्याय गर्नुहुन्छ। अब एकचोटि पहिलो कुरा तिमीमा फेरि फर्केर छ, यो आगो त्यसैले एउटा अर्थमा चाहिँ परमेश्वरको वचन नै हो भन्ने बुझिन्छ, उहाँको वचनले न्याय गर्नेछ। पहिलो कुरा 3:13 अर्को कुरा लेखेको छ के भने, किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ, अनि हरेकको काम त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। हरेकको काम भनेको छ, त्यसैले परमेश्वरको वचन बाइबलले चाहिँ हामीले यो संसारमा कस्ता कस्ता काम गर्दैछौँ त्यसको जाँच गर्नेछ। यहाँसम्म कि हामीले बोलेको हरेक वचन पनि जाँच्नेछ भनेछ मत्ती 12:36 हेर्नुहोस् त, अति नै गम्भीर कुरा। मत्ती 12:36 हामी यो संसारमा कस्तो काम गर्दैछौँ एक दिन यसको जाँच हुनेछ। विश्वासीहरूको कामहरू जाँच केले गर्नेछ? बाइबलले गर्नेछ, परमेश्वरको सत्य वचनले। मत्ती 12:36 लेखेछ, तर म तिमीहरूलाई भन्दछु हरेक व्यर्थको कुरा जो मानिसहरूले बोल्लान् न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनेछन्। देख्नुभयो कतिवटा व्यर्थको कुरा भनेछ क्या, कतिवटा व्यर्थको कुराको न्याय हुनेछ हरेक। त्यसले हामीले बोलेको एक एक वचनको जाँच गरिनेछ, हाम्रो काम जाँचिनेछ भनेछ हरेक वचन। अनि साथै अर्को कस्तो कुरा भनेछ, हरेक कस्तो कुराले व्यर्थ। त्यसैले हामीले हाम्रो समय कसरी चलाउँछौँ, हाम्रो समय व्यर्थको काममा लगायौँ भने हरेक त्यो पनि जाँच हुनेछ। त्यसैले बाइबलले जान्दछ हाम्रो हरेक काम, हाम्रो हरेक बोली, हामीले समय कसरी प्रयोग गर्दैछौँ, कसरी चलाउँदैछौँ, र हामीले के विश्वास गर्दैछौँ त्यो पनि जाँच गर्नेछ। दोस्रो तिमोथी 2:15 भन्नुहोस् त, दोस्रो तिमोथी 2:15 के विश्वास गर्नुहुन्छ तपाईँले भन्ने कुरा पनि जाँच गर्नेछ। दोस्रो तिमोथी 2:15 आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर। त्यो न्यायको दिन एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो, जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ। बाइबलको अर्थ हामीले ठिक ठिकसँग जान्न हामी जिम्मेवारी छौँ। हामीले टेढा मेढा विश्वास गर्दैछौँ भने त्यसको जाँच हुन्छ, शर्ममा परिन्छ, ग्रहण योग्य होइन त्यो जाँचमा, बाइबलसँग मिलेन भन्नुहुन्छ परमेश्वरले। मैले त यस्तो भने त तिमीले त अर्कै सोच्यो भन्नुपर्ने हुन्छ। त्यसैले अब ख्रिस्टको न्याय आसनमा हामी सबै विश्वासी देखा पर्नु पर्ने भएकोले हामी कसरी तयार हुने त त्यो दिनको लागि? तयार हुनलाई चाहिँ हामी यो जीवनमा चाहिँ बाइबल पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ, जान्नुपर्छ र आज्ञा पालन गर्नुपर्छ। अनि हामीले चाहिँ यसलाई अध्ययन गर्नुपर्छ, यसलाई कण्ठ गर्नुपर्छ, हाम्रो मन यसले भरिनुपर्छ, अनि यो प्रचार गरेर हामीले सुन्नुपर्छ, अनि हामी नियमित रूपले यसरी बस्नुपर्छ परमेश्वरको वचन सुन्नलाई, अनि विश्वासयोग्य शिक्षा प्राप्त गर्दै हामी चाहिँ एक दिन यसको आज्ञा पालन गर्दै हामी चाहिँ एक दिन ख्रिस्टको न्याय आसनमा चाहिँ हामी जवाब दिनलाई तयार पनि हुन्छ। दोस्रो कुरा, यो आगो चाहिँ बाइबल मात्र होइन, यो आगो चाहिँ प्रभु येशु ख्रिस्ट आफै पनि हुनुहुन्छ भन्ने जनाएको हामीले देख्छौँ। एकचोटि प्रकाश 2 अध्यायमा मसित हेर्नुहोस् त, प्रकाश 2 अध्यायमा आगोले जान्नेछ भनेको एक चाहिँ बाइबलले जान्नेछ, त्यसो त जान्नु पर्यो बाइबलले के भनेछ, अनि हामीले पालन गर्नु पर्यो बाइबलले के भनेछ, सिक्नु पर्यो। अर्को कुरा, यो आगो भन्नाले प्रभु येशु ख्रिस्ट आफै पनि हो, किनभने एकचोटि प्रकाश 2:18 र 19 उहाँलाई यसरी बयान गरेको छ। प्रकाश 2:18 म पढ्नेछु, अनि थियाटिरामा भएको मण्डलीका दूतलाई लेख, यी कुराहरू परमेश्वरका पुत्रले भन्छन् जसका आँखा आगोको ज्वाला जस्तै छन् र जसका पाउ टल्किरहेको पित्तल जस्ता छन्। उहाँ भन्नुहुन्छ अब, तिम्रा कामहरू र तिम्रा प्रेम, सेवा, विश्वास र धीरज म जान्दछु, र तिम्रा पछिल्ला कामहरू अघिल्ला भन्दा बढ्दा छन् भन्ने पनि जान्दछु। यसरी यो खण्डमा चाहिँ प्रभु येशूको आँखालाई चाहिँ आगोको ज्वाला जस्तै छन् भनेर चाहिँ बयान गरिएको छ। यसको मतलब उहाँलाई सबै कुरा थाहा छ, उहाँले नदेख्ने केही पनि छैन। तपाईँको बारेमा प्रभु येशू ख्रीष्टलाई सबै थाहा छ, अनि एक दिन न्याय गर्ने चाहिँ हामीलाई न्याय गर्ने चाहिँ हाम्रो अगुवाले होइन, न्यायको दिनमा तपाईँको अगुवाले तपाईँलाई न्याय गर्ने छैन, तपाईँको न्याय गर्ने चाहिँ तपाईँको मण्डलीले होइन, तपाईँलाई न्याय गर्ने चाहिँ तपाईँको बुवा आमाले होइन, तपाईँलाई न्याय गर्ने तपाईँको श्रीमानले होइन, श्रीमतीले होइन, येशू ख्रीष्ट स्वयंले नै न्याय गर्नुहुनेछ तपाईँलाई, विश्वासी हुनुहुन्छ भने, अनि उहाँलाई त सबै कुरा थाहा छ तपाईँको बारेमा। त्यसैले गर्दाखेरि हामीले कुन कुरालाई ठुलो ठान्नुपर्ने हो यो जीवनमा, हाम्रो प्राथमिकता कुन कुरालाई महत्त्व सबभन्दा दिनुपर्ने हो, यसले हामीलाई चाहिँ सम्झना गराउनु पर्ने हो। हामी चाहिँ आफैलाई खुसी पार्न जिउनु हुँदैन, तर प्रभु येशू ख्रीष्टलाई खुशी पार्न जिउनुपर्छ। हामी अरू मान्छेलाई नै खुसी पार्न पनि जिउनुहुन्न, तर प्रभु येशू ख्रीष्टलाई खुसी पार्न जिउनुपर्छ। अनि हाम्रो भरोसा चाहिँ अरू कुनै थोक, कुनै व्यक्ति, कुनै चिजमा थिएन, प्रभु येशू ख्रीष्टलाई मात्रै। उहाँको आँखा चाहिँ आगोको ज्वाला जस्तै छ, अनि उहाँको आगोले चाहिँ एक दिन न्यायको दिनमा हाम्रो सबै काम जाँच्नेछ। तपाईँ तयार हुनुहुन्छ? आजै तपाईँ खडा हुन तयार हुनुहुन्छ कि हुनुहुन्न? किनभने परमेश्वरको वचनमा हामी पर्खिरहेको घटना चाहिँ एउटै छ, त्यो चाहिँ के भने येशू ख्रीष्टको आगमन। हामी उठाइ लगिनेछौँ विश्वासीहरू, अनि लगत्तै त्यसपछि चाहिँ ख्रीष्टको न्याय आसनको सामु हामी उभिनु पर्नेछ। त्यसैले आगोको विषयमा अध्ययन गरौँ। अब यो ख्रीष्टको न्याय आसनको उद्देश्य चाहिँ के हो त? किन, के कति कारण उहाँले विश्वासीहरूको न्याय गर्नुहुन्छ? पहिलो कोरिन्थी तिनमा फेरि फर्कौँ। पहिलो कोरिन्थी तिन अध्यायमा ख्रीष्टको न्याय आसन चाहिँ मुक्तिसँग सम्बन्धित छैन, तर सेवासँग सम्बन्धित छ। ख्रीष्टको न्याय आसन चाहिँ एकजना व्यक्तिले अब मुक्ति पाउने हो कि होइन भनेर छुट्याउनलाई होइन, त्यो त यही छुट्टिन्छ। तपाईँलाई आज विश्वास गर्नुहोस्, आज नै मरेकोबाट जिउँदोमा जानुहुन्छ है। त्यहाँ ख्रीष्टको न्याय आसनमा चाहिँ छुट्याउने चाहिँ मुक्ति पाइसकेकाहरूको सेवा कस्तो किसिमको थियो भनेर प्रभुले चाहिँ जाँच गर्नुहुन्छ। यो त न्यायसित प्रभुले उहाँले उहाँको छोराछोरीहरूले कस्तो तरिकाले उहाँको सेवा गरे यो संसारमा त्यसको न्याय गर्नुहुनेछ। त्यसैले मुक्तिको सवाल होइन, तर सेवकाईको सवाल हो। पहिलो कोरिन्थी तिनको आठ पदमा हेर्दैछौँ, जहाँ लेखेको छ, अब रोप्ने र पानी हाल्ने एकै हुन्, अनि हरेक मानिसले उसको आफ्नै मेहनत अनुसार उसको आफ्नै इनाम पाउनेछ। त्यसैले यहाँ चाहिँ एउटा विश्वासीले रोप्ने गर्न सक्छ, रोप्ने काम, उसले पानी हाल्ने काम गर्न सक्छ। यो चाहिँ आत्मिक कुराहरू गरेको, आत्मिक कुराहरू छर्ने, आत्मिक कुराहरूलाई चाहिँ वृद्धि गराउने, अनि मेहनत गर्न सक्छ भने चाहिँ यो त मुक्ति पाउनलाई होइन, मुक्ति त मेहनतले पाइने होइन, यो त प्रभुको सेवा गर्ने कार्य। जस्तो कि दस पदमा हेर्नुहोस् त, पावलले आफ्नै गवाई दिन्छ, मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार एउटा बुद्धिमान घर बनाउने नाइकेले झैँ मैले जब बसालेको छु र अर्कोले त्यसमाथि बनाउँदै लैजान्छ, तर त्यसमाथि उसले कसरी बनाउँदै लैजान्छ त्यस विषयमा हरेक होसियार बसोस्। अनि तेह्र पदमा पनि अघि पढेको थियौँ, अब कुनै मानिसले माफ गर्नुहोस् तेह्र पद, किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गर्नेछ, अनि हरेकको काम त्यो कस्तो किसिमको रहेछ भने आगोले जाँच गर्नेछ। त्यस्तै गरी पन्ध्र पदमा नि हेर्नुहोस् त, कसैको काम जली जान्छ भने उसले हानि भोग्नेछ। अब मुक्ति त एउटा उपहार हो, मुक्ति त सित्तैमा परमेश्वरको वरदान हो, मुक्ति चाहिँ इनाम होइन, बुझ्नुहुन्छ है? त्यो मुक्ति इनाम होइन। बाइबलमा चौध चौध पटक मुक्ति चाहिँ एउटा वरदान हो भनेछ, उपहार हो, सित्तैमा पाइने कुरा हो। अनि एउटा सित्तैमा पाइने कुरा उपहार भनेको त इनामभन्दा ठिक उल्टा हो। इनाम त आफ्नो परिश्रमले कमाइने हो, एउटा उपहार भनेको त अर्काले किनिदिएको र मलाई चाहिँ सित्तैमा दिएको, त्यसलाई उपहार भनिन्छ। तर मैले कुनै सामानको लागि मैले केही तिरेँ भने, त्यसको लागि केही परिश्रम गरेँ भने, मेहनत गरेँ भने, केही काम गरेँ भने, अलिकति पनि गरेँ भने त्यो चाहिँ उपहार हुँदैन। येशू ख्रीष्टले चाहिँ एउटा विश्वासीको निम्ति अनन्त मुक्तिको उपहार आफ्नै रगतद्वारा किन्नुभयो, अनि उहाँले त्यो ठुलो मूल्य तिर्नुभयो, उहाँको रगत हामीलाई मुक्ति दिलाउनलाई। एउटा विश्वासीले चाहिँ त्यो प्राप्त गर्नलाई उसले केही दिन सक्दैन, केही थप्न पनि सक्दैन। मुक्ति पाए कसरी? अनुग्रहले, सित्तैमा। अब त्यसपछि चाहिँ मुक्ति पाएपछि चाहिँ मलाई बचाउनु हुने प्रभुको चाहिँ मैले सेवा गर्नुपर्छ, मैले असल असल काम गर्नुपर्छ अब भनेछ मुक्ति पाएकोले। अनि न्याय आसन अथवा ख्रीष्टको न्याय आसनमा चाहिँ चराचरी तिमीले कस्तो काम गर्यो त मेरो लागि हेर्नु त भनेर उहाँले जाँच्ने दिन। अनि के जस्तो हो भने एउटा बुवा र छोराको उदाहरण तपाईँले कल्पना गर्न सक्नुहुन्छ। बुवाको चाहिँ एउटा ठुलो ऊ चाहिँ जमिनदार हो अरे मानौ, अथवा अर्को उदाहरण भन्यो भने ऊ चाहिँ ठुलो एउटा व्यापारी मान्छे हो, ठुलो उद्योगपति। अनि उसको छोरालाई चाहिँ भन्छ, छोरा तिमी चाहिँ मेरो जग्गा जमिनको यो भाग हेर्थ्यौ तिमीले, अथवा मेरो व्यापारको यो विभाग तिमीले चाहिँ हेर्थ्यौ। अनि तर मानौ त्यो छोरा चाहिँ त्यति मेहनत गरेन, अल्छी गर्यो होइन, यत्रो पैसा छ भनेर होइन, अनि उसले चाहिँ विश्वासयोग्य भएन भने के हुन्छ? अब छोरा त हुन त छोड्दैन, ऊ छोरा नै हो, तर बुवाबाट स्याबासी चाहिँ पाउँदैन। अनि बुवाबाट चाहिँ ल तिमी अब अझ अर्को ठुलो जिम्मा दिन्छु भन्यो भने बुवाले त्यो छोरालाई चाहिँ भन्दैन है, बरु अर्को छोरालाई चाहिँ भन्ला ल बरु यो माइलो चाहिने चाहिँ अलिकति मेहनत गरेको छ, ल तिमीले चाहिँ ऊ यो विभाग पनि हेर, अनि त्यो खेत पनि हेर, अनि त्यो जग्गा पनि हेर। तर जसले चाहिँ जिम्मा त पाएथ्यो तर होइन उसले त्यति मेहनत गरिरहेको छैन, उसलाई चाहिँ बुवाले खास अरू जिम्मा दिन सक्दैन, उसलाई इनाम दिन सक्दैन, उसलाई स्याबास कसरी भन्ने? अनि त्यति खुसी पनि हुँदैन बुवासँग, तर आफ्नो छोरा भएकोले माया त गरिरहन्छ नि, अनि ऊ छोरा हुन पनि छोड्दैन। त्यस्तै गरी एउटा विश्वासी र परमेश्वरको बीचको सवाल पनि त्यही हो। पहिलो कुरो त्यो 3 अध्यायको 15 पदमा हेऱ्यो भने छ नि, यहाँ चाहिँ एउटा सबभन्दा सायद बलियो प्रमाण छ कि एउटा साँचो विश्वासी ऊ एकदमै अल्छे, प्रभुको निम्ति कुनै परिश्रमै गरेन, ऊ आफ्नै निम्ति जियो भने पनि ऊ स्वर्गमा चाहिँ हुनेछ, इनाम चाहिँ जिरो है, उसले केही पनि पाउने छैन। पहिलो कुरो 3:15 लेखेको छ, कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ तर ऊ आफै चाहिँ बाँच्नेछ, देख्नुभयो, तर ऊ आफै चाहिँ के हुनेछ बाँच्नेछ। ऊ साँचो विश्वासी भएको उसलाई त सित्तैमा मुक्ति दिएकोले, तर आगोबाट भएर उम्के जस्तो उससँग चाहिँ केही रहिरहने इनाम स्वर्गमा हुनेछ। त्यसैले यो एकदम बलियो प्रमाण हो यो 15 पद कि एउटा साँचो विश्वासीले मुक्ति गुमाउँदैन, ऊ आफै चाहिँ बाँच्नेछ भनेछ। अब ख्रीष्टको न्याय आसनको उद्देश्य त्यसैले मुक्तिको सम्बन्धमा होइन, तर क्रिश्चियन सेवा सम्बन्धमा, हामीले प्रभुको सेवा गरेको लेखाजोखा हुनेछ पेहरू। र अर्को कुरा, ख्रीष्टको न्याय आसन चाहिँ हेर्नुहोस् है, दण्डको लागि होइन, विश्वासीलाई सजाय दिनको लागि होइन, तर उसलाई इनाम दिनको लागि हो, वा इनाम नपाउनलाई पनि हो, त्यो ठिङ्ग त्यतिकै उभिनु पनि पर्ने हुनसक्छ, उसले कुनै इनाम नपाउन सक्छ तर सजाय चाहिँ पाउँदैन। राम्रोसँग बुझ्नु चाहिँ ख्रीष्टको न्याय आसन चाहिँ सजायको लागि होइन, तर कि त इनाम पाउन अथवा नपाउनलाई, किनभने विश्वासीको सजाय त कसले भोग्नु भयो? प्रभु येशु ख्रीष्टले क्रुसमा भोग्नु भयो। अनि त्यसैले ख्रीष्टको न्याय आसन चाहिँ के जस्तो हो भने एउटा खेलकुदसँग तुलना गर्न सकिन्छ, एउटा ठुलो खेलकुद, संसारमा के हुन्छ ठुलो खेलकुद भनेको ओलम्पिक भन्छ होइन, ओलम्पिक 4-4 वर्षमा आउँछ, अनि त्यो ओलम्पिकमा चाहिँ भाग लिन हाम्रो नेपालको मान्छेहरू पनि खेलाडीहरू पनि गए, अनि दौडमा दौड्यो बेसरी होइन, तर दौडमा हार्यो भने है के हुन्छ, उसले इनाम पाउँदैन, त्यति हो, त्यहाँ पिट्दैन नि उसलाई इनाम चाहिँ पाउँदैन, उ रित्तो हात पर्खिनुपर्छ हाम्रो देशमा अलिकति अन्यार मुख लागेर। त्यसैले एउटा विश्वासीले पनि आफ्नो मुकुट चाहिँ गुमाउन सक्छ, मुक्ति चाहिँ गुमाउँदैन। तर एउटा विश्वासीले मुकुट पाउन सक्थ्यो, त्यो गुमाउनु भनेको चाहिँ नोक्सानी हो, हानि हो उसको लागि, उसले पाउन सक्थ्यो। एउटा ओलम्पिकमा जाने व्यक्तिले सुनको तक्मा पाउन सक्थ्यो, हाम्रो नेपालकोले पनि पाउन सक्थ्यो, तर पाएन, उसले पाउन सक्थ्यो यदि उसले दौडमा जितेको भए। त्यस्तै एउटा विश्वासी लाई पनि ख्रीष्टको न्याय आसनमा चाहिँ उसलाई अब इनाम दिने कि नदिने भन्ने सवालमा हो। अब हामी अध्ययन अर्को गर्नेछौँ के भने, ख्रीष्टको न्याय आसनमा के को न्याय हुन्छ त हाम्रो हाम्रो कस्तो कस्तो कुराको न्याय हुनेछ? यहाँ पहिलो कोरिन्थी 3:12 अब यहाँ लेखेको छ, पढ्नेछौँ पहिलो कोरिन्थी 3:12। अब कुनै मानिसले त्यस जगमाथि सुन चाँदी रत्नहरू काठ घाँस परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ। यो पदले चाहिँ दुई खालको क्रिश्चियन जीवन हुन सक्छ भनेर बयान गर्दैछ, अनि दुई खालको क्रिश्चियन जीवनले आफ्नो आफ्नो इनाम पाउनेछ। पहिलो खालको क्रिश्चियन जीवनलाई चाहिँ सुन चाँदी र बहुमूल्य पत्थरसँग तुलना गरेको छ, अनि दोस्रो खालको क्रिश्चियन जीवनलाई चाहिँ काठ घाँस र परालसँग तुलना गरेको छ। अब पहिलो चाहिँ हेरौँ, पहिलो खालको क्रिश्चियन जीवन चाहिँ कस्तो खालको रे भन्नुहोस् त? सुन चाँदी बहुमूल्य पत्थर। अब त्यस्तो खालको क्रिश्चियन जीवन हुन चाहनुपर्छ तपाईँ विश्वासले मैले। अब यो भनेको के हो सुन चाँदी बहुमूल्य पत्थर? यो भनेको चाहिँ जुन कुरा चाहिँ रहिरहन्छ, जुन कुराको चाहिँ अनन्त महत्व र मूल्य छ। किनभने जस्तै उदाहरणको लागि स्वर्ग त्यो अनन्त सहर जसलाई नयाँ यरुसलेम भनेको छ प्रकाशको पुस्तकमा, त्यहाँ कसरी बयान गरेको छ भने कुनै बेला पढ्नुहोस् त्यहाँ प्रकाश 21:18 त्यो पुरै सुनले बने जस्तै बयान गरेको छ। हामीले बुझ्नलाई चाहिँ त्यसरी भनेको सुन्दर, अब यहाँ पाउने भन्दा सुन भन्दा राम्रो छ त्यो त्यो चाहिँ अनन्तसम्म रहिरहने घर हो हाम्रो है। अनि हामीले चाहिँ कस्तो काम गर्नु परेछ? त्योसँग सुहाउँदै खालको कामहरू हामीले लान पर्छ, त्यहाँ थुपार्नुपर्छ, त्यहाँ सम्पत्ति भने पनि छ, अहिले अध्ययन गर्नेछ। त्यसैले सुन चाँदी बहुमूल्य पत्थर भन्नाले चाहिँ एक त रहिरहने, अर्को चाहिँ परमेश्वर जस्तै, परमेश्वरसँग मेल खाने, परमेश्वरको स्वभावसँग मिल्ने कुराहरू भनेको, जस्तो कि याद छ नि हामीले अध्ययन गरेका थियौँ इजरायलको भेट हुने पालभित्र तपाईँ पस्नु भएको भए त्यहाँ के देख्नुहुन्थ्यो? सुनै सुन पुरै, त्यहाँभित्र पस्न साथ सबै वरिपरि खडा गरिएको त्यो फलेखहरू सुनले मोरिएको हुन्थ्यो। दायाँपट्टि हेर्नुहुन्छ सुनको त्यहाँ चाहिँ एउटा टेबल छ, देब्रेपट्टि हेर्नुहुन्छ सुनको 7 हाँगा भएको सामदान छ, अगाडि हेर्नुहुन्छ सुनको बेदी छ, धुपहरू बेदी जताततै सुन। त्यसैले अनि त्यहाँभित्र जानुभयो भने तपाईँ महापुजारी हुनुभएको भएर यम किपुरको दिनमा भित्र तपाईँ जानुभएको भए चाहिँ के पाउनुहुन्थ्यो? एउटा सन्दुक, अनि त्यो चाहिँ पुरै सुनै सुन देखिनुहुन्थ्यो देख्नुहुन्थ्यो। त्यसैले परमेश्वरको सँग मेल खाने स्वभाव गुणहरूलाई जनाउँदैछ। अनि सुन चाँदी बहुमूल्य पत्थरहरू भनेको चाहिँ यस्तो खालको क्रिश्चियन जीवन जुन चाहिँ प्रभु येशु सँगसँगै हिँड्ने जीवनको कुरा गरेको, हरेक दिन प्रभुसित सङ्गति गर्ने जीवन, हरेक दिन प्रभु येशु सँगसँगै हिँड्ने जीवन, पवित्र आत्मामा हिँड्ने जीवन र शरीरमा हिँड्ने जीवन होइन, र साथै एकदम हामी चाहिँ अस्ति हप्ता अध्ययन गरेका थियौँ प्रार्थनामय जीवन, फलदायी प्रार्थनामय जीवन, प्रभुको वचनमा एकदम आनन्दित भइरहेर जिउने क्रिस्चियन जीवन, त्यो हो सुन चाँदी बहुमूल्य पत्थर। प्रभु येशु ख्रिस्टको मण्डलीलाई प्रेम गर्ने खालको क्रिस्चियन जीवन, अनि प्रभु येशु ख्रिस्टको कामको लागि जोसिलो जीवन, अनि यो संसारको खराब र दुष्ट चिज कुराहरूबाट अलग जिउने जीवन, त्यो सुन चाँदी बहुमूल्य पत्थरहरू। अनि यो संसारसँग एकनाश हुनलाई चाहिँ इन्कार गर्ने खालको जीवन, झुटो शिक्षाबाट अलग रहने खालको जीवन, अनि एउटा चाहिँ असल परमेश्वरको डर मान्ने श्रीमान हुने खालको जीवन अथवा श्रीमती हुने खालको जीवन, अनि आफ्नो नानीहरूलाई छोराछोरीहरूलाई चाहिँ प्रभुको सेवा गर्नको लागि हुर्काउने खालको क्रिस्चियन जीवन, अनि हराएको आत्माहरूलाई चाहिँ प्रभुमा जित्न चाहने र जितिरहने खालको जीवन, यसलाई भनिन्छ सुन चाँदी बहुमूल्य पत्थर। किनभने यो सबै कुराहरू लान पाइन्छ रहन्छन्, यी चाहिँ एकदम प्रशस्त गरी प्रभुले इनाम दिनुहुनेछ। अनि त्यही कुरा त हामीलाई नयाँ नियमभरि सिकाइरहेको छ जुन मैले सरस्वतीहरूले भने है। अब अर्को खालको क्रिस्चियन जीवन पनि छ, त्यसलाई चाहिँ काठ घाँस र पराल भनेछ। यो दोस्रो खालको क्रिस्चियन जीवनलाई चाहिँ कसरी बयान गरेको छ रे, काठ घाँस पराग। यो चाहिँ यो मानवीय कुराहरू, सांसारिक कुराहरू जो टिक्दैनन्, जसको कुनै मूल्य छैन परमेश्वरको सामु, यो जली जाने कुराहरू। तर के पनि याद गर्नुहोस् भने काठ घाँस र परालबाट पनि ठुल्ठुलै भवन बनाउन सकिन्छ, सकिँदैन। त्यसैले संसारको सामु चाहिँ एकदम राम्रो देखिएला, भव्य देखिएला, कति सेवक आएहरू चाहिँ एकदम ठुलो देखेला, तर त्यो पुरै काठ घाँस र परालले बनाएछ भने जतिसुकै ठुलो होस् त्यो चाहिँ आगोले नष्ट हुनेछ। अनि त्यसैले हामी चाहिँ कस्तो खालको सेवा गर्न चाहन्छौँ, काठ घाँस परालले हो कि है? अनि मानवीय मान्छेलाई त अब मानवीय कुराहरू नै मनपर्छन्, सांसारिक कुराहरू होइन, कि परमेश्वरलाई कस्तो मनपर्छ भनेर चाहिँ तपाईँले एकदमै परमेश्वरको वचनलाई हेरिकन कस्तो कुरा चाहिँ सुन हो, चाँदी हो, बहुमूल्य पत्थर हो, किनभने म त एक दिन ख्रिस्टको न्यायसँग सामु उभिनुपर्छ, अनि मेरो काठ घाँस पराल त त्यो दिन आगोले जलिजान्छ, तर सुन चाँदी बहुमूल्य पत्थर त आगोले जलाउने छैन भनेर परमेश्वरको वचनको मापदण्डलाई मिल्ने खालको कुराहरू हामीले थप्नुपर्छ त्यो जगमा येशू ख्रिस्ट हुन्छ। अब कस्ता कुरालाई भन्ने त काठ घाँस पराल, त्यो चाहिँ त्यस्तो खालको क्रिस्चियन हो, विश्वासी हो, काठ घाँस पराल थप्ने चाहिँ जो चाहिँ शरीरमा हिँड्छ, शरीरमा सोच्छ, पाप पूर्ण मोज मजाको पछि लाग्छ, आत्मामा हिँड्दैन हो, ऊ चाहिँ व्यर्थको कुराहरूमा चाहिँ समय बिताउँछ, अनि उसले बिर्सन्छ कि यो जीवन यति छोटो छ कि ख्रिस्टको लागि गर्ने मलाई मौका यति थोरै हुँदाखेरि उसले चाहिँ व्यर्थको भावको कुरा गरेर बस्छ, अनि चाहिँभन्दा बढी समय एकदम कमसल चिजहरूमा मानौ होइन, दिनभरि फुटबल हेरेर बस्ने होइन, अथवा भिडियो गेम खेलेर बस्ने है, दुई तिन घन्टा टाँ, अथवा के भन्ने अब उपन्यासहरू पढेर बस्ने, अथवा होइन एकदम एकदम फजुलमा खर्च गर्ने, अनि परमेश्वरको इच्छा नखोजिकन, अनि संसारलाई प्रेम गर्ने, अनि आफ्नो जीवन चाहिँ संसार जस्तै बनाउन खोज्ने होइन, संसारलाई हेर्दै होइन म पनि हुनु पर्यो भन्दै, अनि बाइबलको ज्ञानमा चाहिँ बच्चै रहिरहने, वर्षै बित्दाखेरि पनि है होइन बाइबलको ज्ञानै नआउने है, अनि परमेश्वरको वचनमा चाहिँ एकदम बलियो बढेको र परमेश्वरको वचनको अर्थहरू पनि छुट्याउन सक्ने नहुने कहिले पनि, अनि दान त दिनुभएको छ तर दान चाहिँ अब चाहिँ राखेर बसिरहने, प्रभुले दिनुभएको आत्मिक दान प्रयोग नगर्ने है, समाएर बसिरहने, अनि परमेश्वरको घर मण्डलीलाई बेवास्ता गर्ने कहिले कहीँ देखा पर्ने है, अनि परमेश्वरको वचनको शिक्षाहरूको विपरीत जिउने, अनि एउटा जिम्मेवारी बुबा हुनुपर्नेमा नभइदिने, जिम्मेवारी आमा हुनुपर्नेमा अथवा श्रीमान श्रीमती हुनुपर्ने, आफ्नो जिम्मेवारीलाई व्यवस्था गर्ने, यसलाई भनिन्छ काठ घाँस पर, किन यही विषयमा नै नयाँ नियम भरि सिकाइरहेको छ है। अनि त्यसैले तपाईँको क्रिस्चियन जीवन कस्तो छ, सुन चाँदी बहुमूल्य पत्थर पत्थर कि काठ घाँस पर? अब हाम्रो अध्ययनमा अर्को बुदा अध्ययन गर्नेछ, ख्रिस्टको न्याय आसनमा चाहिँ के इनाम पाइन्छ त, के इनाम पाइन्छ? मत्ती 25 अध्यायमा एकचोटि हेर, इनाम पाउनेले के पाउँछ त, हामीले के पाउँछ भने मुख्य तीन तरिकाले बयान गरिएको छ हामीले पाउने इनामलाई, तीनवटा तरिकाले। पहिला चाहिँ मत्ती 25 एउटा खण्ड पढौँ, मत्ती 25 21 23 पद, यहाँ एउटा दृष्टान्तमा चाहिँ मालिकले तीनवटा आफ्नो नोकरहरूलाई केही सम्पत्ति दिएर यो सम्पत्तिलाई तिमीले बढाउँदै गर, काममा लगाउँदै गर, म आएर चाहिँ हिसाब लिनेछु भनेको थियो, हिसाब लिने बेला आएछ। अनि यहाँ एकजनाले स्याबास पाएछ, 21 पद मेनस त, त्यसका मालिकले त्यसलाई भने स्याबास असल र विश्वासयोग्य दास, तिमी थोरै कुराहरूमा विश्वासयोग्य रह्यौ, म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु, आफ्नो प्रभुको आनन्दभित्र प्रवेश गर। दुई तोडा पाउनेले पनि आएर भन्यो, हे प्रभु, तपाईँले मलाई दुई तोडा जिम्मा लगाउनु भएको थियो, हेर्नुहोस् ती बाहेक अरू दुई तोडा मैले कमाएको छु। तेइस पद, त्यसका मालिकले त्यसलाई भने, स्याब्बास असल विश्वासयोग्य दास, तिमी थोरै कुराहरूमा विश्वासयोग्य रह्यो, म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु, आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर। त्यसैले पहिलो चाहिँ हामीलाई दिने इनामलाई चाहिँ बयान गर्दा पहिला चाहिँ मुकुट भनेको छ। यो भनेको चाहिँ येशु ख्रिस्ट जो राजाहरूको राजा हुनुहुन्छ उहाँको मुनि रहेर चाहिँ हामी अधिकारी बन्न पाउनेछौँ। हामी उहाँको मुनि रहेर हामीलाई अधिकार दिनेछ, उहाँसँग राज्य गर्नेछौँ भने यो त अद्भुत कुरा हो। मलाई अचम्म लाग्छ यो प्रभुले भन्नुभएको छ, तर यही नै लेखेको छ। हेर्नुहोस् त प्रकाश दुईको छब्बिस र सत्ताइस, प्रकाश दुईको छब्बिस र सत्ताइसमा येशु ख्रिस्टले चाहिँ आफ्नो विश्वासीहरूलाई अधिकारीहरू, राजाहरू, शासकहरू बनाउनुहुनेछ। प्रकाश दुईको छब्बिस र सत्ताइसमा प्रभुले यहाँ भन्नुहुन्छ, प्रकाश दुईको छब्बिसमा, अनि जसले जय पाउँछ र अन्तसम्म मेरा कामहरू सम्हालिराख्छ उसलाई म जातिहरूमाथि अधिकार दिनेछु, अनि उसले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नेछ, तिनीहरू कुमालेका भाँडाहरू चाहिँ टुक्रा टुक्रा पारिनेछन्, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। पहिलो चाहिँ मुकुट उहाँले दिनुहुनेछ भनेछ। दोस्रो कुरा चाहिँ सम्पत्ति पनि दिनुहुनेछ भनेछ। मत्ती छ अध्यायमा पठाउनुहोस् त, मत्ती छ अध्याय। यो इनाम चाहिँ एउटा चाहिँ मुकुट हो भनेको अधिकार हामीले पाउनेछौँ, शासन गर्ने अधिकार होइन, जिम्मेवारी दिनुहुन्छ उहाँले हामीलाई होइन, किनभने यो पृथ्वीमा चाहिँ हामीले सानो कुराको लागि जिम्मेवारी भयो, पछि चाहिँ उहाँले ठुला कुराहरूको जिम्मा दिनुहुनेछ। मत्ती छको उन्नाइसदेखि एक्काइसमा यसरी भनेको छ, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपाएर जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्, तर आफ्ना निम्ति सम्पत्ति स्वर्गमा थुपाएर जहाँ न किराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोर्दछन् न चोर्दछन्, किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यही तिमीहरूको हृदय पनि हुनेछ। अब हामीलाई खुलाएर बताउनु भएको छैन स्वर्गमा विश्वासीलाई इनाम स्वरूप दिने सम्पत्ति कस्ता हुनेछन् भनेर, तर प्रभुले प्रतिज्ञा गर्नुभएको छ कि यो संसारमा प्रभुको सेवा गर्नेहरूको लागि चाहिँ स्वर्गमा चाहिँ इनाम स्वरूप सम्पत्ति दिइनेछ भनेर त्यो पर्खिरहेछ है। अनि हामी एउटा कुरामा चाहिँ निश्चय हुन सक्छ, यो संसारका सम्पत्तिहरू कल्पना गर्नुहोस्, एकदम सुन्दर सुन्दर सम्पत्तिहरू, ती भन्दा चाहिँ स्वर्गको सम्पत्ति अति नै तुलना गर्न नसकिने अतुलनीय तरिकाले चाहिँ महान हुनेछ। कि यहाँको संसारको सम्पत्ति चाहिँ खेलौना नक्कली त्यो हुन्छ नि फुटपाथमा बेच्ने चिज जस्तै हुनेछ, यहाँको साँच्चैको सम्पत्ति चाहिँ स्वर्गको सम्पत्तिको तुलनामा एकदमै काम नलाग्ने, यो त चाइनिज यो सुन पो रहेछ भनेर खाल्ने पर्या जस्तै है। स्वर्गको सम्पत्ति चाहिँ यति राम्रो हुनेछ, यो संसारको सम्पत्ति चाहिँ केही निकै त्यसको तुलनामा, किनभने यो चाहिँ परमेश्वरले दिने सम्पत्ति हो, उहाँले कमसल कुरा दिनुहुन्न। त्यसैले एउटा चाहिँ मुकुट अधिकार हो, अर्को चाहिँ सम्पत्ति उहाँले चाहिँ हामीलाई दिनुहुनेछ जसले हामीलाई आनन्द दिनेछ, अनि तेस्रो कुरा चाहिँ यो इनाममा चाहिँ उहाँले मुखले बोलेर एउटा कुरा भन्नुहुनेछ, त्यो पनि इनाम हुनेछ। अनि त्यो चाहिँ के हो भने स्याब्बास भन्ने शब्द हामीले सुन्न पाउनेछौँ, जुन चाहिँ अघि मत्ती पच्चिसमा पढेको थियो। अब प्रभुकै मुखबाट स्याब्बास सुन्नु पाउनु त यो त अति नै ठुलो इनाम हो, अनि त्यो स्याब्बास सुन्न नपाउनु चाहिँ पत्रुस जस्तै बन्नु हो, जुन रात चाहिँ तीन पटक प्रभुलाई इन्कार गरे, तीन पटक म प्रभुलाई चिन्दिन भनेकोले प्रभुलाई हेर्दाखेरि प्रभुको अनुहार चाहिँ पत्रुसतिर उज्यालो थिएन, प्रभु दुखित हुनुभएको थियो पत्रुससँग, र जसको कारण पत्रुस चाहिँ एकदमै धुरुधुरु रुनु पर्यो। ऊ प्रभुको चेला हुन छोडेन तर ऊ धुरुधुरु रोइरहेछ, ऊ शर्ममा परेको छ। त्यसैले प्रभुको स्याब्बास पाउनु चाहिँ अर्को इनाम हो, मुकुट सम्पत्ति सेवा चाहिँ। अब अन्तमा किन प्रभु येशूले आफ्नो वचनमा हामीलाई यो ख्रिस्टको न्याय आसनको सम्बन्धमा हामीलाई अगाडि नै बताइरहनु भएको, जबकि त्यो त पछि मात्र हुनेवाला छ। यसको कारण छ है, पहिलो कोरिन्थी 3 अध्यायमा पढ्नुहोस् त, किन बाइबलले हामीलाई ख्रिस्टको न्यायासनको बारेमा हामीलाई शिक्षा दिन्छ। यसको पहिलो कारण चाहिँ के हो भने यसले चाहिँ विश्वासीलाई आत्मिक हुनलाई घचघच्याउँछ। एउटा विश्वासीलाई आत्मिक बन्नलाई उसलाई प्रोत्साहन दिन्छ। पहिलो कोरिन्थी 3:1-3 पढ्यो भने यसरी लेखेको पाउँछौँ, अनि हे भाइहरू, आत्मिक मानिसहरूसँग बोले झैँ मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग झैँ गरी बोले। मैले तिमीहरूलाई दुध खुवाएँ, खदिलो खानेकुरा होइन, किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सकेनौ, न त अहिले नै सक्दछौ, किनकि तिमीहरू अझै पनि शारीरिक छौ। किनकि जब तिमीहरूका बीचमा डाहा झगडा र फुटहरू छन्, त के तिमीहरू शारीरिक होइन र मानिसको चालमा हिँड्दैन र? पावलले जब यहाँ पहिलो कोरिन्थी 3 अध्यायमा ख्रिस्टको न्याय आसनको विषयमा बताउँछ नि, उसले चाहिँ कुन सन्दर्भमा बताउँछ भने, कुन विषयलाई छोएर बताउँछ भने, कोरिन्थका विश्वासीहरू शारीरिक थिए अनि तिमीहरू आत्मिक हुनु पर्यो। किन? किनभने आत्मिकहरूलाई चाहिँ इनाम हुनेछ। सुन चाँदी बहुमूल्य पत्थरहरू जगमा बसाल्नेहरूलाई राख्नेहरूलाई चाहिँ इनाम छ भन्दैछ, अनि उनीहरूलाई चाहिँ आत्मिक हुनलाई चुनौती दिन्छ। दोस्रो कुरा चाहिँ प्रभुले किन ख्रिस्टको न्यायासनको शिक्षा हामीलाई दिनुभएको भने, तपाईँ र मलाई विश्वासीलाई चाहिँ प्रभुको काममा व्यस्त हुन र विश्वास योग्य हुनलाई हामीलाई हौसला दिनला। पहिलो कोरिन्थी 3:9-10 हामी पढ्यो भने त्यो पाउँछौँ। हेर्नुहोस् त, पहिलो कोरिन्थी 3:9, किनकि हामी परमेश्वरका सहकर्मीहरू हौँ, भनेको परमेश्वरसँगै काम गर्नेहरू रहे, सहकर्मीहरू। तिमीहरू परमेश्वरका खेत हौ, तिमीहरू परमेश्वरका भवन हौ। मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार एउटा बुद्धिमान घर बनाउने नायकले झैँ मैले जग बसालेको छु, यो घरको कुरा, र अर्कोले त्यसमाथि बनाउँदै लैजान्छ, यो घरमा खप्दै जाने कुरा। तर त्यसमाथि उसले कसरी बनाउँदै लैजान्छ? सुन चाँदी बहुमूल्य पत्थर कि काठ काँस पराउ। हरेक होसियार बसोस् यस विषयमा भनेछ। त्यसैले जब हामी विश्वासी भएर चाहिँ सम्झन्छौँ, याद गर्छौँ है, अनि तपाईँले यो आफूलाई सम्झाउनु पर्छ, म एक दिन सायद आज नै ख्रिस्टको न्याय आसनको सामु उभिनु पर्नेछ, अनि उहाँको सामु मैले आफ्नो जीवनको हिसाब दिनुपर्ने हुनेछ। अनि त्यो सोचाइ तपाईँलाई आयो भने त तपाईँ त आफ्नो समयलाई खेर फाल्न चाहनुहुन्न। अनि अर्को कुरा, उहाँको सेवामा तपाईँ फलदायी बन्न चाहनुहुनेछ। मलाई अहिलेसम्म याद छ, म प्रभुमा आएको सायद 1-1.5 वर्ष भएको थियो होला विश्वासी भएको। अनि मैले पहिला पनि बताइसकेँ, मैले विश्वासी जीवनको सुरुको भाग चाहिँ मैले काठ घाँस परालमै बराबरै भयो, किनभने म चाहिँ एउटा आफ्नो इच्छा खोजिरहेको थिएँ। तर त्यसपछि चाहिँ म पश्चाताप गरेँ, मेरो मन बत्ती, म चाहिँ अब अगाडि बढ्न थालेँ है, प्रभुको सेवामा अगाडि बढ्न थालेँ, प्रभुको ज्ञानमा। तर एक दिन म प्रार्थना गरिरहँदाखेरि बिहानमा यही विषयमा सोचिरहेको थिएँ, यदि आजै म चाहिँ ख्रिस्टको न्यायासनको सामु उभिनु पर्यो भने चाहिँ मैले इनाम पाउँछु कि पाउँदिन होला। अनि मलाई लाग्यो, मैले त केही पनि गरेको छैन प्रभुको लागि। त्यसैले चाहिँ मलाई चाहिँ जब ख्रिस्टको न्यायासनको विषयमा सोच्न थालेँ, मलाई चाहिँ ओहो, प्रभुको लागि मेरो जीवन दिनै पर्छ, मेरो समय दिनुपर्छ, उहाँले जे चाहनुहुन्छ त्यही मैले गर्नै पर्छ भन्ने चाहिँ अठमुट आयो। त्यसैले रहेछ प्रभुले चाहिँ ख्रिस्टको न्याय आसनको विषयमा चाहिँ हामीलाई अगाडि नै बताउनु भएको, हामी चाहिँ त्यो दिनको लागि तयार हौँ भनेर। त्यसैले प्रियहरू, ख्रिस्टको न्याय आसनको सामु हामी उभिनै पर्छ। तपाईँ विश्वासी हुनुहुन्छ, विश्वासी हुनुहुन्छ भने तपाईँले निर्णय गर्नुहोस्, काठ घाँस पराल हुनेछ कि सुन चाँदी बहुमूल्य पत्थर।